मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين امنوا اشد حبا لله وقال الله تعالى ومن يتوكل على الله فهو حسبه ان الله بالغ امره قد جعل الله لكل شيء قدرا وقال تعالى فإذا عزمت فتوكل على الله وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت۔ قرآن مجید کی چند آیات اور نبی صلی اللہ علیہ وسلم کی چند احادیث پڑھی ہیں۔ اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی اللہ ہم سب کو توفیق عطا فرمائے۔ پچھلے ہفتے ایک بیان جمعے کے دن میں لے کے چلا تھا، حسب معمول وہ بیان ادھورا رہ گیا تھا، اسی سے متعلق کچھ تفصیلات آج کے بیان میں ذکر کروں گا۔ اس بیان کا خلاصہ یہ تھا کہ اللہ تعالیٰ سے انسان کا ایک تعلق ہے، ایک تعلق انسانوں کا آپس میں ہے، پھر آپس میں جو تعلق ہے اس کی دو قسمیں ہیں، ایک قسم ہے بلڈ ریلیشن، خونی رشتے، ان تعلقات کو نبھانا، اور ایک تعلق ہوتا ہے ایز اے انسانیت کسی سے انسان اچھا سلوک کرے۔ تو اس پہ بات آئی تھی کہ یہ جو تیسری قسم کا تعلق ہے یہ غیر مسلموں میں بہت پایا جاتا ہے، پہلی دونوں قسم کے تعلق ان کی زندگیوں سے، ان کی سوسائٹی سے ختم ہو گئے، اللہ سے تعلق بھی ختم اور خونی رشتوں کا تعلق بھی ختم۔ تو ایک تیسری چیز ہے جس کی وجہ سے لوگ تعریف کرتے ہیں، بھائی ماشاءاللہ بہت اچھا بیہیویئر، بہت اچھا بیہیویئر۔ اور ہمارا معاملہ ایسا ہے کہ پہلی دو چیزیں تو کسی حد تک ہیں، تیسری بالکل مارکیٹ سے شارٹ۔ تو میں جو چیز مارکیٹ میں شارٹ ہو گئی ہے اس کو مارکیٹ میں لانے کی کوشش کر رہا ہوں کہ مارکیٹ میں آ جائے وہ۔ تو خوب اچھی طرح سمجھ لیں کہ آج ہمارے ہاں مذہب میں کسی حد تک نماز روزے کی تو ویلیو ہے، اصل میں تو نماز کی بھی ویلیو ختم ہو گئی ہے، فجر میں کتنے نمازی ہوتے ہیں اس سے پتہ چل جائے گا۔ لیکن کم از کم نظریاتی طور پر نماز کو مانتے ہیں، کسی بھی مسلمان سے پوچھیں گے بھائی نماز فرض ہے، وہ کہے گا ہاں فرض ہے، بے شک نہ پڑھے۔ لیکن جو ہمارے آپس کے لین دین ہیں، معاملات ہیں، اس کو تو ہم نے دین کی فہرست سے ہی نکال دیا ہے، اس کو مذہب کا حصہ ہی نہیں سمجھتے۔ میرے عمل سے کس کو کیا تکلیف ہو رہی ہے، میری بات سے کسی کو تکلیف تو نہیں ہو رہی، کوئی تحریر لکھتے ہوئے آدمی سوچتا نہیں ہے، کچھ بولتے ہوئے سوچتا نہیں ہے۔ دیکھو جب تک انسان کی اپنی تربیت نہ ہو نا، وہ لوگوں کی تربیت نہیں کر سکتا، یہ خوب اچھی طرح ذہن میں رکھیں۔ پہلے زمانے میں اہل اللہ کی طرف سے اجازت ملتی تھی بڑوں کی طرف سے کہ اب آپ کاؤنسلنگ کر سکتے ہیں، آپ لوگوں کے مینٹور بن سکتے ہیں، خود سے کوئی نہیں ہوتا تھا، خود انسان اپنے بارے میں فیصلہ کرے کہ میں ٹھیک ہو گیا ہوں، یہ بہت مشکل کام ہے۔ اپنے بارے میں انسان اپنی خوبیوں کو دیکھتا ہے، اپنی خامیوں پہ انسان کی نظر نہیں ہوتی۔ پہلے یہ اصول تھا، بھائی آپ اتھارٹی کیسے ہیں، کون کس نے آپ کو بٹھایا ہے۔ اب کیا ہے کہ جو بھی بول رہا ہے تھوڑا سا دائیں بائیں بات کو گھمانا سیکھ گیا ہے وہ لوگوں کا باپ بنا ہوا ہے. کسی کو بھی تھوڑا سا باتیں گھمانا آ گئی ہیں وہ لوگوں کا باپ بنا ہوا ہے. میں ایسے لوگوں کو جانتا ہوں, ایسے مذہبی اسکالرز کو جو ماشاءاللہ بہت زیادہ کرپشن میں مبتلا ہیں, تھے نہیں ابھی بھی ہیں, غیر اخلاقی سرگرمیوں میں بھی مبتلا ہیں. غیر اخلاقی سے مراد لڑکیوں وڑکیوں کے چکر میں پکڑے گئے, مدرسوں سے نکالا گیا, اپنا یوٹیوب چینل کھول کے لوگوں کو نصیحت شروع کر دی. سمجھ رہے ہیں؟ تو کسی سے بدگمان مت ہو, سارے برے نہیں ہیں, زیادہ تر اچھے ہی لوگ ہیں, لیکن ایسی ایسی نصیحتیں کر رہے ہیں لوگ حیران ہوتے ہیں, یار ماشاءاللہ کیا چہرے پہ رونق ہے, کیا نور ہے. بھائی نور پیدا کرنا, کوئی ایسی کریمیں آ رہی ہیں آج کل جس سے بہت جلدی نور پیدا ہو جاتا ہے, لیکن ان کے معاملات ٹھیک نہیں ہیں. ہمارے یہاں جامعۃ الرشید سے ایک فراڈی کو نکالا گیا, بڑا فراڈی. میں جامعہ میں کمپلین کر رہا تھا جامعۃ الرشید میں 2 سال سے کہ یہ بندہ فراڈی ہے, اس کو نکالیں, یہ جامعہ کا نام بدنام کرے گا. بالآخر جب ایک بہت ہی برے کردار میں پکڑا گیا وہ, اس کو نکالا. پھر تو نکال کے کسی دوسرے مدرسے میں چلا گیا اور جا کے بولا کہ فلا فلا میرا اختلاف ہوا تھا اور میں ریزائن دے کے آ گیا ہوں. حالانکہ ریزائن نہیں دیا تھا, اس کو دھکے دے کے, باقاعدہ دھکے دے کے نکالا تھا, دفاع ہو یہاں سے. ٹھیک ہے نا؟ اس کے بعد جا کے ماشاءاللہ چینل چل رہا ہے اس کا. کسی سے بدگمان مت ہوں آپ کے فلاں 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 فلاں, میں کسی کا نام نہیں لے رہا, میجورٹی ٹھیک لوگوں کی ہے الحمدللہ. میجورٹی میں اتنے اوپر لیول کا فراڈ نہیں ہے, لیکن کیا ہے کہ آج کہیں بھی جا کے کوئی بھی بیان داغ دینا تو لوگ تحقیق نہیں کرتے کہ یہ صحیح کہہ رہا ہے غلط کہہ رہا ہے. پہلے مجھے کیش کرایا چندے کے نام پہ ٹھیک ٹھاک, میرا مجھے یعنی کیش کرایا اس نے. ان تمام فراڈیوں کا نا خوب سمجھ لو, کسی کو کیش کرانے کا ایک طریقہ ہوتا ہے. یہ میں تھوڑا سا آپ کو گائیڈ کر دوں تاکہ آپ لوگ اس طرح کے لوگوں سے ہمیشہ کے لیے ہوشیار رہیں. جب تک ہم مشہور نہیں تھے نا, ہمیں نہیں پتا تھا کس طرح سے مشہور لوگوں کو کیش کرایا جاتا ہے, لیکن پاکستان میں بڑے بہترین بزنس ہے, امریکہ میں بھی ہے, پاکستان میں بھی بہت ساری جگہوں پہ. یہ خوب ہوشیار رہیں ایسے لوگوں سے. مشہور لوگوں کو کیش کرانے کا طریقہ یہ ہوتا ہے کہ مشہور لوگوں سے بہت سے لوگ ملنا چاہتے ہیں, بہت سے لوگوں کی خواہش ہوتی ہے ہم بھی مل لیں ہم بھی مل لیں, تو کچھ بیچ میں آ جاتے ہیں, وہ کہتے ہیں ہم آپ کی ملاقات کروائیں گے, اور وہ یہ شو کرتے ہیں جیسے ہمارے فلاں صاحب سے فلاں بزرگ سے بہت پرانے بہت اچھے تعلقات ہیں. پھر وہ سر پہ مسلط ہو جاتے ہیں, مشہور آدمی کسی کو ٹائم دے دیتا ہے کہ چلو جی لے آؤ, تو جب وہ لے کر آتے ہیں تو وہ لوگ سمجھ رہے ہوتے ہیں کہ یہ جو بیچ میں پھلترو تھا نا, پھلترو سمجھتے ہیں, یہ بیچ میں جو پھلترو کی طرح چپکا ہوا ہے یہ ہے اصل آدمی, یہ فلاں بزرگ کا فلاں مفتی صاحب کا نائب ہے. ایسے ایسے میرے ساتھ دھوکے ہوئے ہیں. اور پھر میں بار بار بتا دوں, جب بھی کوئی ایسا واقعہ بتایا جاتا ہے تو آپ لوگوں کو ہوشیار کرنے کے لیے بتایا جاتا ہے, کسی سے بدگمان ہونے کے لیے نہیں بتایا جاتا کہ جو بھی میرے ساتھ پھر رہا ہے تو وہ فراڈی ہی ہوگا. یہ مطلب نہیں, ہمارے بہت سے اپنے شاگرد ہیں جو ہماری خدمت کر رہے ہیں, جو ہم سے سیکھ رہے ہیں, بڑی محبت کرنے والے لوگ ہیں. تو رفیع بھائی بیٹھے ہوئے ہیں ماشاءاللہ ہمارے ساتھ رہتے ہیں, تو یہ فراڈی نہیں ہے بھائی, صحیح ہے نا. شاکر بھائی ہیں ہمارے ساتھ بیٹھے ہوتے ہیں, گپ شپ لگاتے ہیں, جا رہے ہوتے ہیں, کبھی اس گلی میں جا رہے ہیں کبھی اس گلی میں آ رہے ہیں, تو یہ فراڈی نہیں ہے. اور اپنے شاگردوں میں بھی بہت سے ہوتے ہیں, لیکن بہت سے اسی کے بیچ میں ناجائز فائدہ اٹھاتے ہیں, بہت سے اٹھاتے. تو ایسے لوگوں سے میرے بھائی ہوشیار رہنے کی ضرورت ہے, اور یہ ہر جگہ ہوتے ہیں. تو اس طرح کے فراڈ بہت ہوتے ہیں مشہور لوگوں کے. قاری سعد نعمانی کا نام سنا ہوگا آپ نے, بڑے مشہور قاری ہیں, اللہ ان کی عمر میں برکت دے, بہت مشہور آدمی ہیں. پہلے وہ اپنے واقعات سنایا کرتے تھے, میرے ساتھ ایسے ہوا, میرے نام پہ فلاں نے ہدیہ لیا اپنی جیب میں ڈالا, فلاں سے ہدیہ لیا اپنی جیب میں ڈالا, ایسے. تو مجھے یقین نہیں آتا تھا, اب ہم بھی تھوڑے مشہور ہو گئے ہیں تو اس طرح کے ناٹک شروع ہو گئے ہمارے ساتھ بھی. تو مجھے افسوس اس پر ہوتا ہے کہ اس طرح کا مذہبی اسکالر جو مذہبی ہے نہیں, جو مالی کرپشن میں بھی ٹھیک ٹھاک مبتلا ہو اور غیر اخلاقی سرگرمیوں میں بھی, غیر اخلاقی کا مطلب سمجھ گئے, ناجائز تعلقات لڑکیوں مڑکیوں سے غلط, اس طرح کے لوگ جب گیٹ اپ چینج کر کے, یہ مذہبی ہوتے نہیں ہیں, انہوں نے مذہب کا گیٹ اپ مذہب والا بنایا ہوا ہوتا ہے, یہ تو فراڈی ہوتے ہیں, مدرسوں میں آتے ہیں اس لیے تاکہ ہم پہ ایک نسبت ہو جائے گی فلاں مدرسے سے پڑھا ہوا ہوں. میں بار بار کہتا ہوں نا, ہمارے شیخ حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی فرمائے کرتے تھے, مدرسے کے طلبہ فراڈی نہیں ہوتے لیکن کچھ فراڈی لوگ مدرسوں میں داخلے لے لیتے ہیں. تو دیکھو, ہوشیار ہو کے زندگی گزارا کرو, کبھی کسی کے گیٹ اپ پہ مت جاؤ, میرے گیٹ اپ پہ بھی مت جاؤ کہ بھائی مفتی صاحب کا گیٹ اپ اچھا ہے تو بس سب کچھ ہی ٹھیک ہوگا. بھائی آپ کو کیا پتا, آپ کو مالی معاملات جب کرنے, کسی سے بھی رشتے ناطے کرنے, مالی معاملات کرنے, خوب چھان پھٹک کے, یہ نہیں ہوتا کہ جی کوئی گیٹ اپ اچھا ہے تو بس. نہ نہ نہ, لین دین میں جو صحیح ایک نمبر ہوگا نا, وہ خود ہی آپ کو صحیح طرح سے لین دین بتائے گا, یہی اس کے صحیح ہونے کی علامت ہوگی, وہ دو نمبر ہی نہیں کرے گا, وہ کبھی اپنی داڑھی پگڑی کو کیش نہیں کرائے گا. مثال کے طور پر آپ آئے, میں نے آپ سے قرضہ مانگا 1 کروڑ روپے کا, ایک مثال دے رہا ہوں, میں نہیں مانگتا الحمدللہ, اللہ بچائے ہمیشہ, 1 کروڑ کا قرضہ مانگا. اب آپ پیسے دیتے ہوئے کہہ رہے ہیں مفتی صاحب 2 آدمیوں کو گواہ بنا لیں, اس کو لکھ بھی لیں اسٹیمپ پیپر پہ, انگوٹھا بھی لگا لیں تاکہ شورٹی رہے. اگر میں 1 نمبر ہوں گا تو میں کیا کہوں گا, ویل ڈن, بہترین بات کی آپ نے, بالکل صحیح کیا. ہو سکتا ہے بھائی میرے ذہن سے نکل جائے, میں بھول جاؤں, تو میں 1 نمبر ہوں گا نا تو میں خود کہوں گا آپ کو کہ بھائی آپ اتنی بڑی رقم دے رہے ہو, لکھ لو اس کو, میں بھی انسان ہوں, بھول بھی سکتا ہوں اور مر بھی سکتا ہوں. مر گیا میرے وارثین کو کیا پتا چلے گا بھائی وراثت میں کس کے کتنے پیسے ہم نے دینے. جو 1 نمبر ہوگا وہ آپ کو خود کہے گا, بھائی اسٹیمپ پیپر پہ لکھو یار, آپ اتنی بڑی اماؤنٹ مجھے دے رہے ہو, میں مر گیا تو کل کیا ہوگا, میرے بچوں کو کیا پتا چلے گا یہ 1 کروڑ ہمارے ابا کے تھے یا کسی اور کے تھے. یہ تو ایسا کرو, پوری وہ گواہ شواہ وہ خود کہے گا. اور جو 2 نمبر ہوگا پتا ہے کیا کرتا ہے, کہتا ہے یہ داڑھی نظر نہیں آ رہی تمہیں, یہ ہوشیار رہے ان لوگوں سے میں آپ کو بتا رہا ہوں. وہ کیا کہے گا 2 نمبر, کیا میری داڑھی نظر نہیں آ رہی, میں داڑھی رکھ کے جھوٹ بولوں گا, میں تیرا 1 کروڑ کھا جاؤں گا, میں دنیا کو بتاتا ہوں کہ ایمانداری سے کسی کے پیسے واپس کر دیا کرو, تو کیا اب بھی مجھ پہ اعتماد نہیں ہے, اسٹیمپ پیپر کی کیا ضرورت ہے, زبان سب سے بڑی چیز ہوتی ہے. تو یہ سمجھ لو مذہب کا ناجائز استعمال, مذہب کا بولو غلط استعمال. مذہب کبھی یہ نہیں کہتا داڑھی پگڑی کی بیس پہ کہ آپ لکھیں نہیں, مذہب تو یہ کہتا ہے سورہ بقرہ کی سب سے طویل آیت, قرآن کی سب سے جو لمبی آیت ہے اس میں اللہ تعالیٰ کہہ رہے ہیں کہ جب بھی معاملات کرو اس کو لکھا کرو اور اس پہ گواہ بھی بنایا کرو. اللہ یہ نہیں کہا کہ داڑھی والے گواہ بنائے, داڑھی والے گواہ نہ بنائے, بغیر داڑھی والے بنا لیا کریں, اللہ میاں نے تو کوئی فرق نہیں کیا نا. جب میں دوسری شادی کر رہا تھا نا تو لوگوں نے کہا بھی تو تمہاری عمر کم ہے بعد میں کرنا, میں نے کہا اللہ میاں نے جو کہا ہے نا 2-2, 3-3, 4-4 کرو, اس میں اللہ نے یہ نہیں کہا کہ جو 25 سال والے ہیں وہ نہیں کریں, 30 سال والے کریں. تو اللہ میاں کو کیوں سمجھا رہے ہو بھائی, اللہ میاں نے تو کہا جو بھی عقل والے ہیں اگر عدل کر سکتا ہے تو کرے. یہ بیچ میں درمیان میں تھوڑی سی ایکسکیوز می سر, یہ بیچ میں ایک ایسی تھوڑی سی بات آ گئی. تو یہ بڑے مسائل چل رہے ہیں بھائی آج کل. مجھے ڈر یہ ہوتا ہے لوگوں کا ایمان داؤ پہ لگتا ہے, لوگ مرتد ہو جاتے ہیں, پھر کسی پہ آپ بہت زیادہ اعتماد کرتے ہیں, اس کی بات سنتے ہیں, جب دیکھتے ہیں وہ فراڈ کر رہا ہے, پیسے لے کے بھاگ گیا یا کوئی غلط اس میں یعنی کوئی بیوقوف بنا رہا ہے عورتوں کو, یا اور جو واقعات ہو جاتے ہیں اس طرح کے ہومو سیکشولیٹی کے, اللہ بچائے ہم سب کو, تو پھر لوگ ایمان داؤ پہ لگتا ہے لوگوں کا. لوگ کہتے ہیں یار دیکھو یہ داڑھی والے ایسے, یہ مذہبی لوگ ایسے. بھائی داڑھی والے ایسے نہیں ہوتے, لیکن ایسے لوگ بھی داڑھی رکھ لیتے ہیں. گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے کہ اس ٹائپ کے لوگ داڑھی رکھ سکتے ہیں, اس ٹائپ کے نہیں رکھ سکتے, کوئی بھی رکھ لے داڑھی, چور بھی رکھ سکتا ہے داڑھی, کیا خیال ہے بھائی, چور بھی رکھ سکتا ہے داڑھی. تو شریعت نے ایک اصول بیان کر دیا ہے بھائی, معاملات سب کے ایک جیسے ہوں گے, سمجھتے ہو, اور جو ایک نمبر ہوگا وہ خود ہی آپ کو معاملات میں سیدھا رہنے کا حکم دے گا۔ اتنے افسوس کے ساتھ کہنا پڑتا ہے مذہبی لوگوں کے گھروں میں معاملات سیدھے نہیں ہیں، بہت خراب معاملات ہیں۔ مذہبی سیکولر لبرل لوگوں کے گھروں میں معاملات سیدھے چلتے ہیں، کیونکہ وہ کسی کا احترام احترام نہیں کرتے، ٹھیک ہے نا، وہ احترام احترام ان کے یہاں نہیں ہے، لہذا وہ کہتے ہیں بھائی ابا بھی 50 روپے بھی بیٹے سے لے گا نا لکھے گا اس۔ اب میں نہیں کہہ رہا کہ 50 روپے بھی گٹکے کے پیسے بھی لکھنا شروع کر دیں آپ۔ تو مذہبی لوگوں کے ہاں کیا ہے، ابا ابا ہونے کو کیش کرائے گا، دادا دادا ہونے کو کیش کرائیں گے، بیٹا بیٹا ہونے کو کیش کرائے گا، بھائی بھائی ہونے کو کیش کرائے گا، ماموں ماموں ہونے کو کیش کرائے گا، مالی معاملات میں سب آوے کا آوا بگڑا ہوا ہے۔ تو میں جلدی سے وہ بات کمپلیٹ کر کے پھر آگے چلتا ہوں کہ جو لین دین میں مذہبی لوگوں کے ساتھ فراڈ ہوتا ہے، یہ باتیں چونکہ ممبر پہ عام طور پہ بیان نہیں کی جاتی، میں اس لیے بیان کر رہا ہوں۔ آپ کہیں گے مفتی صاحب کیا قصے لے کے بیٹھ گئے، لیکن یہ ہوتا ہے۔ پھر کل آپ ایمان سے ہاتھ دھو بیٹھیں کہ یار ہم اس کو اتنا نیک سمجھ رہے تھے، یہ کیا نکلا، تو اس سے بہتر نہیں یہ پہلے ہی ہوشیار ہو جائیں، کیا خیال ہے، تاکہ آپ کا ایمان داؤ پہ نہ لگے۔ کیونکہ جب ایک سے بدگمان ہوتا ہے انسان، پھر سب سے بدگمان ہو جاتا ہے، سب سے بدگمان ہو جاتا ہے، کہتا ہے یار یہ سارے ایسے ہی ہوتے ہیں۔ حالانکہ ایسا نہیں ہوتا بھائی، سارے برے تھوڑی ہو سکتے ہیں، تو قیامت آ جائے گی اگر سارے خراب ہو جائیں۔ تو یہ میں آپ سے عرض کروں، ہوتا کیا ہے کہ کچھ لوگ گیٹ اپ اچھا بنا لیتے ہیں، باتیں اچھی کرنا شروع کر دیتے ہیں، ان کی نیت واعظ و نصیحت کی نہیں ہوتی، وہ ویژنری لوگ نہیں ہوتے، ان کی نصیحت ہوتی ہے تھوڑا سا جب عوام میں ہمارا بھرم آئے گا تو اپنے ان تعلقات کو ہم غلط کاموں کے لیے کیش کرائیں گے۔ پھر وہ کیش کراتے ہیں، مختلف طریقوں سے کیش کراتے ہیں۔ آپ ان سے پوچھو کہ یہ جو ان سے جب تفتیش کرنے لگو گے ان کو غصہ آنا شروع ہو جائے گا، بھاگیں گے، دائیں بائیں ہوں گے۔ اچھا جب بھی یاد رکھو کسی مدرسے سے کسی کو نکالا جاتا ہے تو اکثر وہ دوسرے مدرسوں میں جا کے کہانی چینج کر دیتا ہے، کچھ تو صحیح بھی کر رہے ہوتے ہیں، خود انہوں نے ریزائن دیا ہوتا ہے یا غلط نکالا ہوتا ہے مدرسے نے، لیکن کچھ گڑبڑ بھی کر رہے ہوتے ہیں۔ تو کیا ہوتا ہے، سامنے والا تحقیق کرتا نہیں ہے، بس وہ اس کی بات پہ اعتماد کر لیتا ہے۔ میں یہ خود بھگتا ہوا ہوں۔ ہمارے ایک استاذ ہیں، میرے بہت پرانے ٹیچر ہیں، ان کے مدرسے میں انہوں نے ایک شخص کو نکال دیا۔ اب وہ استاذ مشہور بھی ہیں، سختی میں سخت ہیں، وہ ایک بندے کو نکالا تو وہ بندے نے آ کے میرے سامنے، یہ بات ہے 15 سال پرانی، دکھڑا رونا شروع کیا، مجھے نکال دیا۔ دیکھو اب مجھے پتا تھا وہ ٹیچر تھوڑے سخت بھی ہیں، وہ ذرا ذرا سی بات پہ نکال بھی دیتے ہیں، تو مجھے بڑا ترس آیا اس کے اوپر۔ اچھا مجھے خیال ہوا، مجھے چاہیے تھا کہ میں ان ٹیچر سے پہلے رابطہ کرتا نا کہ آپ نے کیوں نکالا ہے اس کو، وجہ کیا ہے۔ میں نے رابطہ نہیں کیا، نہ تجربے کاری تھی۔ اس کے دکھڑے میں آ گیا، رونے دھونے میں آ کے ہم نے جناب اس کو ٹھکانا دیا، اس کو اپنے گھر میں بھی رکھا، پتا چلا گھر سے چیزیں غائب۔ وہ تو ایسی ہوشیاری سے اس نے چوری کی ہے کہ پتہ ہی نہیں چلی نا، بعد میں پتا چلا کہ چوری اس نے کی ہے، اور چندہ وندہ بھی لے کے کھا گیا بہت کچھ، یعنی ایک سال کے بعد پتا چلا فراڈی ہے۔ تو میں نے اپنے ٹیچر سے رابطہ کیا، میں نے کہا حضرت آپ نے اس کو کیوں نکالا تھا؟ وہ مجھ پہ غصے ہوئے کہ جب میں نے نکالا تھا کمبخت تمہیں مجھ سے پوچھنا چاہیے تھا نا کہ ہم نے کیوں نکالا اس کو، ہے بھائی ایک دفعہ تو پوچھتے، یک طرفہ بیان سن کے کیسے ترس کھانا شروع کر دیا، وہ نا تجربے کاری تھی ہماری۔ یہ بات درست ہے، جب معاملات ہوں بھائی پہلے پوچھو، ہمارے نام سے کوئی چندہ مانگ رہا ہے پہلے آپ ہم سے پوچھیں کہ مفتی صاحب یہ ریلائبل ہے، کیا آپ نے اس کو بولا ہے؟ تو لوگ خود بخود کر رہے ہوتے ہیں، بدگمان ہوتے ہیں۔ تو میں آپ سے عرض کر رہا ہوں آپس کے لین دین کو اور معاملات کو کیا کرنے کی ضرورت ہے، ٹھیک سمجھ رہے ہو، آپس کے معاملات کو کیا کرنے کی ضرورت ہے بھائی، ٹھیک۔ اب میں آپ کو چند باتیں بتاتا ہوں، کیونکہ زیادہ تر مسائل جو ہمارے خراب چل رہے ہیں وہ مالی معاملات میں ہی چل رہے ہیں۔ مولانا اشرف علی تھانوی رحمہ اللہ تعالی ساری زندگی یہی چلاتے رہے بےچارے کہ مسلمان معاملات میں ٹھیک نہیں ہے، مسلمان معاملات میں ٹھیک بولو نہیں ہے۔ سب سے پہلا جو ہم سب نے کرنا ہے نا کام،
یہ چیز اپنے اندر پیدا کرو. سب سے پہلا کام پتہ ہے کیا کرنا ہے؟ جو اللہ کو بہت پسند ہے, جو بہت پسند ہے اللہ کو. پہلے میں اسکور پکا کر دوں تاکہ آپ کی کھوپڑی میں انسٹال ہو جائے یہ بات. اللہ کو انسان میں جو چیز سب سے زیادہ پسند ہے وہ یہ کہ یہ صرف میرا محتاج بن کے رہے, کسی غیر کا محتاج بولو نہ, اس کی نظر کسی غیر کی جیب پہ پڑے ہی نہیں. سمجھ رہے ہو؟ اس کو کہتے ہیں استغنا. غنی کا لفظ سنا ہے نا عربی میں, غنی مالدار کو بھی کہتے ہیں. اصل میں غنی مالدار کو نہیں کہتے, غنی اسے کہتے ہیں جو بے پرواہ ہو. تو چونکہ مالدار لوگ اکثر بے پرواہ ہوتے ہیں, ان کے پاس خود اتنا پیسہ ہوتا ہے کہ ان کو دوسرے کی جیب پہ نظر نہیں ہوتی, اس لیے عربی میں مالدار کو غنی کہا جاتا ہے. ورنہ غنی کا اصل لفظ کیا ہے, اصل مطلب کیا ہے؟ بے پرواہ. بے پرواہ کا مطلب یہ نہیں کہ کوئی مر رہا ہے تو اس کو پرواہ ہی نہیں ہے کسی کی. بے پرواہ کا مطلب کس کے پاس کتنی دولت ہے مجھے اس سے کوئی غرض بولو نہیں. یہ صفت اپنے اندر پیدا کر لو. اللہ کا واسطہ یہ نہیں ہے. مارکیٹ میں یہ کیا چل رہی ہے؟ شارٹ چل رہی ہے. یہ صفت بہت. آج رشتہ دار کسی کو بتاتے ہیں میری تنخواہ کتنی ہے؟ بولو بولو نا. پوری آمدن کیوں نہیں بتاتا اس کو؟ اس کو پتا ہے مانگے گا. اگر بتا دیا نا کہ میرے پاس اتنا پیسہ ہے تو یہ کیا کرے گا؟ بولو مانگے گا. فوراً نہیں مانگے گا, اس وقت تو کہے گا ویل ڈن, بڑی خوشی ہوئی, ماشاءاللہ آپ کی 1 کروڑ کی آمدن ہے, بہت اچھا لگا. اس کے بعد جا کے اس کو خواب نیند نہیں آئے گی پھر کہ اس کے پاس 1 کروڑ ہیں تو 1 کروڑ میں تو میں یہ بزنس بھی کر سکتا ہوں, 1 کروڑ میں تو میں یہ کام بھی کر سکتا ہوں, 1 کروڑ میں تو میں یہ بھی کر سکتا ہوں. یہ ابھی ضرورت پڑی نہیں ہے اس کو. یا تو نا کینسر ہو گیا کسی کو, خدا نخواستہ کوئی ٹانگ ٹوٹ گئی تو جڑوانے کے لیے پیسے مانگ رہا ہے. نہ نہ نہ, ابھی تو کوئی ضرورت پڑی نہیں ہے. فوراً اس کو بزنس کے خیالات, فوراً بزنس کے پیکج بنانا دوسروں کے پیسوں پہ شروع کر دے گا. یہ نیچ حرکت ہے. یہ کیا ہے؟ دیکھو میں بہت نالائق ہوں, میں کبھی دعویٰ نہیں کرتا میں نیک ہوں. ہمیں پتا ہے ہم کیا ہیں, یہ تو قیامت میں پتا چلے گا کون کتنا نیک ہے. لیکن کچھ چیزیں کھلی ہوتی ہیں تو وہ بتانے میں کوئی حرج نہیں ہے. میرے جتنے مالدار دوست ہیں, جتنے کروڑ پتی دوست ہیں, میرے سامنے اپنی دولت کی نمائش کرتے ہوئے ان کو ڈر نہیں لگتا. سمجھ رہے ہو؟ نہیں یار, میرا خیال ہے ابھی تو میرے مالی حالات پہلے سے بہت بہتر ہو گئے. پہلے اتنے ہم بہتر تو ہمیشہ سے ہی رہے ہیں, اللہ کا شکر ہے, غربت ہم نے کبھی دیکھی نہیں ہے. لیکن پہلے, آج پہلے کی نسبت زیادہ اچھے ہیں. تو اس وقت بھی جب ہمارے پاس پھٹ پٹی ہوتی تھی نا, پھٹ پٹی, جو میرے جو قادر دوست ہیں آ کے بتاتے تھے, اب میرے 20 اکاؤنٹ ہیں, 1 1 ارب روپے خرب روپے پڑا ہوا ہے, ماشاءاللہ بہت اچھا اچھا لگا, نائس ٹو میٹ یو, اس سے زیادہ نہیں. ان کو پتا تھا, میری عادت کا پتا چل گیا تھا, بھائی بتا دو کچھ نہیں کہے گا یہ آدمی, ٹھیک ہے نا. یہ کبھی یہ بھی نہیں کہے گا کہ اچھا 1 کرب روپے ہیں تو 1 بائک دلا دو, یا بائک نہیں دلا سکتے قرضہ دے دو, یا میرے مدرسے کو چندہ دے دو, یہ بھی نہیں. آج بعض مالدار لوگ کسی مولانا کو یہ بتاتے ہوئے نا کہ میرے پاس پیسہ بہت ہے, ڈرتے ہیں, کیونکہ ان کو ڈر ہے کہ کل یہ مولانا ہم سے چندہ مانگے گا. مانگنا بری چیز نہیں ہے, نبی صلی اللہ علیہ وسلم نے بھی چندہ لیا ہے. لیکن چندہ مانگتے ہوئے اگر سامنے والا دباؤ میں آ گیا نا, دباؤ میں آ گیا, دباؤ کا مطلب یہ کہ اب وہ کہہ رہا ہے یار بتا کے پھنس گیا یار, اب نہیں دو تو یہ بولیں گے اتنا پیسہ تو ہے دے کیوں نہیں رہے. تو یہ طیب خاطر ہوئی, دل کی رضا ہوئی. اور نبی صلی اللہ علیہ وسلم نے فرمایا لا يحل مال امرئ مسلم الا بطيب نفس منه, مسلمان کا مال اس کی دل کی مکمل رضا کے بغیر حرام. 100% جب تک اطمینان نہ ہو نا دل سے دے رہا ہے. ابھی دیکھو کل ایک صاحب اپنی گاڑی بائک لے کر آئے, کیلوں کا شاپر لٹکا ہوا, کیلوں کا شاپر لٹکا ہوا, بڑے بڑے لمبے لمبے کیلے نا, اپنے گھر لے کے جا رہے تھے. میں 2-3 احباب کے ساتھ گلی میں
आ रहा था किसी काम से गया था मस्जिद की तरफ, तो उन्होंने जब मुझे देखा तो उनकी नीयत ये थी कि एक केला वो मोहब्बत में मुझे भी पकड़ा दें। हम बातों में मशगूल थे, हमें पता ही नहीं चला, पूरा शॉपर उठा के ले आया मैं। उनकी नीयत पूरा शॉपर देने की नहीं थी, उनकी नीयत थी एक केला। जब उन्होंने कहा ना मुफ्ती साहब काइंडली इधर इधर आए, और केले का शॉपर उन्होंने उठाया, तो मैं समझा कि शायद ये पूरा शॉपर दे रहे हैं। हम दिमागी हमारा कहीं और लगा हुआ था, हम पूरा शॉपर लेके निकल लिए। वो बेचारे खड़े हुए देख रहे हैं। अब जब मैं शॉपर लेके आ रहा हूं तो मेरे साथ जो दो दोस्त अहबाब थे वो हंस रहे हैं। मैंने कहा इनको क्या हो गया? कह रहे हैं बड़ा भंड हो गया। मैंने कहा भंड क्यों? कह रहे वो एक केला दे रहे थे, आप बातों बातों में पूरा शॉपर उठा के ले आओ, वो दर्जन केले माशाल्लाह दो दर्जन तो होंगे और बड़े बड़े जबरदस्त केले। मुझे लगा यार ये तो बड़ी जिल्लत और शर्मिंदगी की बात है, ठीक है ना, क्योंकि मैं दिमाग मेरा कहीं और लगा हुआ था। मैंने जब पीछे मुड़ के देखा तो वो अंकल खड़े हुए मुझे देख रहे हैं, वो भी वहीं खड़े हुए माशाल्लाह। मैंने कहा हजरत गलती से पूरा शॉपर ले आ जाऊं मैं, वापस आ रहा हूं। उन्होंने कहा नहीं 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 नहीं, आप ले जाएं। उन्होंने ये भी नहीं, ये नहीं खा के नहीं, ये पूरा शॉपर आपके लिए था। उन्होंने कहा आप जो हो कोई बात नहीं ले जाएं, जाहिर है एक शॉपर पे क्या कोई मसला करेगा। जब उन्होंने इसरार किया हम शॉपर ले आए, दफ्तर में लड़के बैठे हुए थे, मैंने कहा नाजायज केले हैं खा लो। मजाक किया, केले तो जायज ही थे, उन्होंने इजाजत दे दी ना। मैंने कहा नाजायज केले क्या करो, फोड़ दो। अच्छा वो फिर असर के बाद मुझसे मिलने के लिए आए, मैंने कहा शायद शॉपर वापस लेने के लिए आए। फिर मैंने उनसे सॉरी की, मैंने कहा हजरत मेरा दिमाग पता नहीं कहां लगा हुआ था, आप शायद एक केला दे रहे थे, मैं पूरा शॉपर ही उठा के ले आया। उन्होंने कहा नहीं नहीं अरे अपने पुराने दोस्त हैं, इतने इतने कम जर्फ नहीं है कि एक शॉपर पे वो इतना मरेंगे, तो वो कोई और मसले के लिए आए थे। मैं वाकई ये समझा, मैंने कहा शायद अब सबके सामने नहीं मांगा जा रहा था, आप कह रहे कि वापस कर भाई मेरा शॉपर। तो ये मैं किस्सा सिर्फ मजाक पर है, मजाक नहीं सुना रहा, ये तो छोटा सा शॉपर था ना केले का, यही अगर 8-10 लाख की रकम होती क्या ख्याल है भाई, वो गड्डी निकालते 8-10 लाख की और उसमें से 20 रुपए मुझे हदिया देने के लिए और मैं पूरी गड्डी लेके चला आता तो हलाल होता मेरे लिए, है भाई, चाहे वो बाद में ना भी मांगे मुझसे। जाहिर है भाई दिल में एक चीज आ गई ना कि तीबे खातिर नहीं है, तीबे खातिर का मतलब दिल की मुकम्मल खुशी नहीं है। तो खूब समझ लें, जब भी किसी से चंदा मांगा जाता है, किसी शख्स को मुखातब करके इतने पैसे निकालो इतने पैसे निकालो, बाज दफा इंसान मुरव्वत में आता है यार लोग क्या कहेंगे, मैं इतना करोड़पति हूं मेरे से 5,000 रुपए नहीं निकल रहे चंदे के लिए। इससे इंसान अपनी जिल्लत को छुपाने के लिए फिर 5,000 का नोट निकाल देता है। उलमा ने लिखा है ये 5,000 आपके लिए हलाल बोलो नहीं। चंदे की उमूमी अपील तो की जाएगी, ये तो नबी की सुन्नत है, अब उमूमी अपील की जाएगी भाई जिसने देना है दे दे, स्पेसिफिक लोगों को कहना आप इंसान शर्म में आता है। तो मेरे दोस्त अहबाब जितने भी हैं उनको पता है मौलाना साहब हूं, ठीक है ना, कोई इदारा भी हो सकता है इनका, उसमें लिए चंदे की भी जरूरत हो सकती है, लेकिन वो मुझे बता देते हैं क्यों। मैंने अपना इमेज उनके सामने ये बना लिया, भाई तुम्हारी बैंक में जितने पैसे हैं, तुम्हारी पेंट में जितने पैसे हैं वो तुम्हारे हैं, मुझे उससे कोई सरोकार नहीं है। मेरी नजर में तुम अरबपति हो या रक्षा चलाते हो, मेरी नजर में क्या है, सेम, समझ रहे हो, मेरी सेहत पे इससे कोई फर्क नहीं पड़ता। क्योंकि अगर तुम रक्षा चलाते हो तो भी हमने तुमसे पैसे नहीं मांगने, अगर तुम करोड़पति हो तो भी हमने तुमसे पैसे नहीं मांगने, ना अपनी जरूरत के लिए मांगने ना बिजनेस के लिए मांगने, हम इसके कायल हैं बिजनेस हम उस रकम से करेंगे जो हमारी पैंट की जेब में हो, दूसरों की पैंटों में क्या रखा हुआ है इससे हमें कोई गरज बोलते क्यों नहीं है। और ये जो पैसे लेके बिजनेस कर रहे होते हैं जायज है, चंद लोगों का पैसे मिला के बिजनेस करना ये जायज है, हराम नहीं है नाजायज नहीं है, लेकिन इसमें फ्रॉड आजकल बहुत हो रहा है, गड़बड़ बहुत हो रही है। दूसरे का पैसा इंसान दाव पे लगाता है, अपना पैसा दाव पे नहीं लगाता, और ख्वातीन के साथ ये बहुत ज्यादा होता है।
جب خواتین کو وراثت ملتی ہے نا باپ سے بھائی کھا جاتا ہے. آپ لوگ کے علاوہ کی بات کر رہا ہوں. میں تو لوگوں کو مشورہ دیتا ہوں خاص طور پہ خواتین کو، جب تمہارے والد سے وراثت ملے اس کو چھپا لو، کسی کو اپنے بھائی کو بھی مت بتاؤ. شوہر بھی بہت قابل اعتماد ہو تو بتاؤ، ورنہ ممبر پہ بیٹھا ہوں شوہر کھا جائے گا. بتا دوں آپ، چاہے وہ تبلیغی ہو، چاہے وہ ریونڈ کا ہو، چاہے وہ جامعۃ الرشید کا ہو، چاہے وہ کسی مدرسے کا ہو، کھا جائے گا. وہ لکھ کے لے لو، کھا جائے گا. الا ماشاءاللہ چند لوگ ہیں نیک ہیں، سارے برے نہیں ہیں، کھا جائے گا. اس لیے خواتین کو کہتا ہوں اپنے شوہر کو بھی مت بتاؤ. وہ پتہ ہے کیسے کھائے گا؟ یا تو بہت بڑا چور ہوگا تو لاکر سے نکال کے کھا جائے گا، لیکن اتنے بھی ہم برے نہیں ہیں کہ اتنے چور ہماری سوسائٹی میں پیدا ہو گئے ہیں. لیکن جو دیندار آدمی ہوگا وہ تہذیب والے طریقے سے کھائے گا. سمجھ رہے ہو؟ وہ کس طریقے سے کھائے گا؟ تمیز سے کھائے گا. وہ بیگم کو کہے گا تمہارے پاس اتنا سونا پڑا ہوا ہے، کسی کاروبار میں ہی لگا دو. کیا کر لو بھائی؟ کسی کاروبار میں ہی لگا دو. میرے پاس ایک بڑا بہترین پلاٹ ہے، میں پلاٹ خرید کے بیچوں گا، جو پروفٹ ہوگا بیگم ہم آدھا آدھا کریں گے. اس کے بعد گیا وہ پیسہ، ختم، برباد. شوہر سے نکلوائے گا کون؟ نہیں آ رہی میرا خیال ہے بات سمجھ میں. تو یہ شوہر کے برے ہونے کی دلیل ہے کہ تو تو اپنی بیوی کے مال کا محافظ ہے نا، تجھے کیا چاہیے تھا؟ جب کسی نے اپنی بیٹی تیرے حوالے کی ہے تو تو اس کے مال کی حفاظت کر، نہ کہ تجھے کیا کاروبار کا تجربہ ہے؟ کبھی زندگی میں تو نے ایک ٹماٹر نہیں بیچا. اپنا لگا پیسہ جب 10 سال تک تجربہ ہو جائے نا کہ اس پیسے میں پروفٹ ہی ہے، نقصان نہیں ہے، پھر اس کو بڑھانے کے لیے آپ لگا سکتے ہو. پھر بھی نہ لگاؤ میں تو کہتا ہوں، خواتین کا پیسہ اکثر شوہر کھا جاتا ہے معذرت کے ساتھ. شوہر نہیں کھائے گا تو اس کے بھائی بھائی بولو کھا جائیں گے. سگا بھائی کھائے گا. سگا بھائی نہیں ہوگا تو چاچو، جس کو پہلے چچا کہا جاتا تھا اب کیا کہتے ہیں؟ چاچو، بروزنے چاقو، وہ کھا جائے گا. خواتین کا پیسہ چور نہیں کھاتے، اس کے اپنے ریلیٹیوز کھا جاتے ہیں. اور خواتین نرم دل کی ہوتی ہیں، جب ان کو کہا جاتا ہے دیکھو یہ اتنا زبردست پیکج، اور ظاہر ہے پیسے کو ڈبل کرنے کا شوق دنیا میں ہر شخص کو ہوتا ہے. کسی خاتون کو اپنے ابا سے 1 کروڑ کی وراثت ملی ہے، اس کا دل چاہے گا کہ یہ 1 کروڑ کسی طریقے سے کتنے ہو جائیں؟ 2 کروڑ. سمجھ رہے ہو؟ پھر یہ 2 اگلے سال کتنے ہو جائیں؟ 4 کروڑ. تو جو بھی کوئی ایسا پیکج لے کے آتا ہے کہ میرے پاس 1 کروڑ کو 2 کرنے کا پیکج ہے، تو وہ پھر وہ اس کو سمجھاتا ہے ایکچولی دیکھیں یہ وہ، برباد گئے. میرے گھر والوں کو بھی جو کچھ ملا نا، وراثت میں ملا یا سونا وونا ملا، میں نے اب تک نہیں لیا. حالانکہ کاروبار ہم بھی کرتے ہیں بھائی، کیا خیال ہے؟ نہیں لیا اب تک نہیں. کتنے سال ہو گئے میری شادیوں کو، یعنی پرانی والی تو بہت پرانی ہو گئی شادی، اور اس کے بعد پھر بھی کتنا سچ. جس میرے گھر والوں سے کوئی خاتون جا کے پوچھ سکتی ہیں، مجھے نہیں پتا ہوتا میرے گھر والوں کے اکاؤنٹ میں کتنے پیسے ہیں، ان کے پرس میں ان کا ذاتی کتنا سونا ہے نہیں ہے. کیونکہ ہم نے اپنے شیخ سے ایک بات سیکھی ہے، بھائی ہمیشہ یہ دیکھو تمہاری جیب میں کیا ہے، بس دوسرے کے، چاہے وہ اپنی بیوی ہی کیوں نہ ہو، بھول جاؤ اس کی جیب میں کیا ہے. گھر والوں نے کئی دفعہ کہا بھی یہ کاروبار میں لگاؤ، نہ، کل ڈوب جائیں گے، تعلقات کیا ہوں گے؟ بولو خراب. نہ بھی خراب ہو تعلقات، انگلی اٹھ سکتی ہے کہ ایسا تو نہیں انہوں نے ڈبوئے ہوں. وسوسہ آ سکتا ہے کہ نہیں آ سکتا؟ جب یہ مزاربت اسکینڈل نہیں شروع ہوا تھا، ایک مفتی آیا تھا فراڈی، ہر پاگل سے پاگل تو پاکستان میں مفتی بنا ہوا ہے، جن چڑیل بھوت بھگانے والا مفتی، کاروبار میں لوگوں کے پیسے لے کے لگانے والا جو بزنس مین ہونا چاہیے اس کے نام کے ساتھ بھی کیا لگا ہوا ہے؟ مفتی. ہر پاگل آدمی کے نام کے ساتھ کیا لگا ہوا ہے؟ مفتی. خوابوں کی تعبیر بتا رہا ہے مفتی فلاں صاحب. مفتی فلاں، کوئی کرائٹیریا ہے ہی نہیں بھائی. तो जब मुजारबत स्कैंडल शुरू हुआ था ना, तो उस वक्त बहुत लोगों ने कहा इतना पैसा लगाओ, रफी भाई भी आए थे हमसे मशवरा लेने के लिए, इतने पैसे बहुत जबरदस्त डबल करके। मैंने कहा ये टोटल ए टू जेड फ्रॉड है, कसमें उठा उठा के कह रहा था मैं, कसमें उठा उठा कह रहे हैं नहीं, इतने बड़े बड़े उलमा ने पैसा लगाया। मैंने कहा हम उलमा के जूतियों के खाक के बराबर भी नहीं है दीन के मामलात में, मसला बताएं, शरी मसाइल बताएं, ये बताएं ये हलाल है ये हराम है। मैंने कहा कारोबार के मामले में हलाल हराम में तो उलमा की राय मोतबर है, ये कारोबार प्रॉफिटेबल है या नहीं है, नुकसानदेह है या बेड़ा गरक होगा, इसमें उलमा की राय का एतबार नहीं है, ये उलमा की फील्ड नहीं है। भाई आपके गुर्दे में पथरी है, ये मुफ्ती साहब बताएंगे ये पथरी कैसे निकलेगी, ये डॉक्टर बताएगा। क्या वो डॉक्टर मुफ्ती भी है? इसका मतलब ना वो डॉक्टर है ना वो मुफ्ती है, कोई भी काम उसने ढंग से नहीं किया। भाई किसी एक फील्ड में माहिर होता तो दूसरे के लिए टाइम था कहां मिलता उसको। इसका मतलब जो डॉक्टर भी है मुफ्ती भी है, ना वो डॉक्टर है अब ना वो ढंग का मुफ्ती है। ये हो रहा है, जिन जुड़ैल भूत भी भगाता है मुफ्ती भी है, इसका मुफ्ती तो है नहीं, और जिन जुड़ैल भूत भगाने वाले वैसे कुछ भी नहीं आता इनको, तो जो कुछ भी नहीं होता वो सब कुछ होता है, खुलासा ये निकला। जो कुछ भी नहीं होता ना वो क्या होता है, देखो दो नंबर हकीम से आप पूछोगे ना गुर्दों का मसला, वो गुर्दों का बताएगा। आप उसको पूछोगे पेट की बीमारियां, पेट की बीमारियां बताएगा। शुगर कंट्रोल करने के तरीके वो बताएगा, कैंसर के इलाज वो बताएगा, फलाना इलाज वो बताएगा, डिमकाना इलाज वो बताएगा। ये इसकी अलामत है इसको कुछ भी नहीं आता, ये इसकी अलामत है कि इसको, क्योंकि इतनी सारी चीजों में एक आदमी एक्सपर्ट बोलो ना नहीं हो सकता। डॉक्टर के पास आप जाओ ना जो गले का डॉक्टर है, गले के बारे में बताएगा। गुर्दों की बात करो वो कहेगा भाई इसके लिए किडनी के स्पेशलिस्ट हैं उनके पास जाओ। मैंने खुद तजर्बे किए हैं ये, हालांकि वो किडनी पढ़ा हुआ है उसने, लेकिन वो फौरन कह देगा मैं स्पेशलिस्ट नहीं हूं। उससे शुगर की बात करो बोलेगा भाई ये किसका हेडेक है, ये शुगर स्पेशलिस्ट के पास, क्योंकि उसको अपनी फील्ड में महारत है। इसलिए वो कहता है आप गला कान नाक कान हलक के मसाइल मुझसे पूछें काइंडली, आप हार्ट पेशेंट हैं तो ये मेरा टॉपिक नहीं है। लेकिन पाकिस्तान में पत्थर उठाओ हकीम निकलेगा, पत्थर उठाओ डॉक्टर निकलेगा। हकीमों में भी फ्रॉड है, डॉक्टरों में भी, हर जगह है, और अच्छे भी हैं हकीमों में, अच्छे भी हैं डॉक्टरों में भी अच्छे हैं। लेकिन फ्रॉडी आदमी की सबसे बड़ी अलामत होती है उसको सब कुछ पता होता है, सब कुछ पता होता है। तो जिसको मेरे भाई सब कुछ पता है इट मींस उसे कुछ भी नहीं पता। अबकरी का मैंने बताया था ना पिछले हफ्ते, हर बीमारी का इलाज अबकरी रिसाले में आपको मिलेगा। हर मसले का हल किसके पास है? अबकरी के पास। इसका मतलब किसी मसले का हल खुदा की कसम अबकरी के पास नहीं है, तभी हर मसले का हल है उसके पास। हाय हाय, जब मैंने बयान किया ना अबकरी के बारे में तो किसी ने कहा आपके फलां बुजुर्ग उससे बहते हैं या फलां ने खिलाफत दी हुई है। भाई वही बात आ जाती है, हम उलमा के कायल हैं इल्म में, इल्म ही बात कोई उलमा से नकल करके हमें बताओगे हम मानेंगे। ये रूहानी आमिल टोपी ड्रामे और ये जो चीजें आ रही है ना मार्केट में, जो उलमा की फील्ड ही नहीं है इसमें, भाई उलमा से थोड़ी पूछा जाएगा कहां पैसा लगाया जाए कहां नहीं लगाया जाए। मुझसे लोग आके मशवरा लेते हैं बिजनेस का कारोबार का, मैं कहता हूं खुद तो डूबे हैं सनम, तुमको भी ले डूबेंगे। हमने तो कारोबार में बहुत पैसा बर्बाद किया, हमने कहा हमसे बस ये तजर्बा सीख लो कि अपना पैसा किसी को कभी भी मत पकड़ाओ, ना अपने अब्बा को ना अपने भाई को। अब्बा को भी मत दो, अब्बा को देना है तो हदीये की नीयत से दो, मेरे वाले साहब इतने अच्छे हैं ये लें अब्बू आपको गिफ्ट, इस तरह दो सवाब मिलेगा। कारोबार के लिए अब्बा को दे दिए पैसे, सिवाय उन अब्बा के जो यहां बैठे हुए हैं उनके अलावा की बात कर रहा हूं, अब्बा को दे दिए तो बस गए, अब नहीं मिलते, क्योंकि वो तो अब्बा है, वो उसका वो कहेगा तेरा बापू निकाल के दिखा, सही है ना, वो कौन निकालेगा, अब्बा से लड़ेगा कौन, समझते हो गए नहीं समझते। तो वो क्या बात कर रहा था, मैं जल्दी से बात को कंप्लीट करूं, वो बातें इधर उधर बहुत जा रही हैं। तो वो कारोबार की बात कर रहा था ना, बहनों को लूटा जाता है हमारी सोसाइटी में, भाई पैसा लेके लगाते हैं डुबो देते हैं। जब विरासत मिलती है तो छोटे नाबालिग बच्चों का माल बर्बाद होता है, नाबालिग बच्चों का माल बर्बाद होता है। हाँ मुजारबत स्कैंडल की बात कर रहा था, इतना मैंने लोगों को मना किया, मैंने कहा भाई पाकिस्तान है, इतना काफी है फ्रॉड होने के लिए कि पाकिस्तान है, इतना बड़ा बिजनेस एक आदमी पैसा दे रहा है डबल करके वापस, ये तो यहूदी इतना प्रॉफिट नहीं देता। लोग अंधे हो गए थे भाई, ना 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 ना, मुझे बुरा भला कहना शुरू कर दिया लोगों ने, मुझे बुरा भला कहना शुरू कर दिया। मैंने कहा भाई ये बहुत बड़ा स्कैंडल बनेगा, इससे दाढ़ी वाले बदनाम हो जाएंगे। ना ऐसा हवस, उस वक्त लोगों के दिमागों पे भूत सवार था ना, नहीं भाई इधर 1 करोड़ दो, उधर 2 करोड़, वो भी बड़ा ड्रामेबाज था फिल्म, इधर से दे रहा है उधर से 2 करोड़ दे रहा है, इस नियत से कि फिर 4 करोड़ देगा ये, सही है ना। जब 1 करोड़ के 2 करोड़ कोई बना के आपको दे दे तो फिर जिसके 2 करोड़ बने उसको 2 को 4 करने का दिल नहीं चाहेगा। हवस तो कभी दुनिया में खत्म नहीं होती। नबी सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस है, अगर इंसान को, बुखारी मुस्लिम की हदीस, इंसान को सोने का भरा हुआ जंगल दे दिया जाए ना तो वो चुप करके नहीं बैठ जाएगा, भाई सोने की वादी है, वो कहेगा काश ऐसी 2 वादियां और हों। फौरन बिजनेस का सोचेगा वो कि यार इसको डबल किस तरह करूं मैं। फरमाया वला यमला अफाहु इल्ला तुराब, इंसान की तोंद कब्र की मिट्टी के अलावा कोई चीज नहीं भर सकती, किसी का बाप भी नहीं भर सकता ये तोंद जब तक कब्र में मिट्टी नहीं घुसेगी मुंह के अंदर। एक उसूल बना दो भाई, दुनिया मुसाफिर खाना है, जितना मेरे अल्लाह ने इज्जत के साथ रोजी रोटी दे दी बस मेरा पेट उससे भर गया, खत्म। पापों से भरे अल्लाह, सूखी रोटी से भरे, हम राजी हैं अल्लाह की तकदीर पे। जाओ ऐसी की तैसी, नहीं है घर बाड़ में जाए, नहीं है जाओ रेडी पे सोएंगे, टमाटर बेचेंगे, समझते हो। जब तक खोपड़ी में ये चीज नहीं बिठाओगे ना, घटिया तरीके से पैसा कमाते रहोगे हमेशा। कसम, दुकानदारों को देखो ना, कुछ तरीके पैसा कमाने के नाजायज होते हैं, कुछ नाजायज नहीं लेकिन गैर अखलाकी होते हैं। इतना ज्यादा कस्टमर के पीछे भागना ऐसे जैसे भीख मांग रहे हो, यार छोड़ दो उसको यार, जो तुम्हारी किस्मत का कस्टमर होगा तुम्हारी दुकान पे आ जाएगा, तुमने इश्तिहार लगा दिया। लेकिन आप देखो कस्टमर के पीछे 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 पीछे, सर आप आइए प्लीज आइए प्लीज आइए। होटलों में देख लो आप क्या हो रहा है, कोई बंदा गुजर रहा है उसके पीछे पीछे जा रहे हैं, हमारे होटल में घुसो, भाई छोड़ दो यार, क्यों भिखारीपन। भीख मांगने का ये भी एक तरीका है, एक तरीका होता है लोगों से जाके हाथ फैलाना, एक तरीका होता है कस्टमर से भीख मांगना कि तुम मुझसे खरीदो चीज। अल्लाह को ये भिखारीपन पसंद, बोलते क्यों नहीं, पसंद नहीं है। अल्लाह कहता सर उठा के जियो, आप भी तो कस्टमर को कुछ बेच रहे हो ना, उसको फायदा दे रहे हो, तो भीख किस बात की भाई, उसके सामने झुकना किस बात का। पहले सऊदी अरब में की दुकानों में बड़ा इस्तिग़ना था, अब अरब भी खराब होते जा रहे हैं। हमारे फरमाते थे सऊदी अरब हम जाते थे ना कोई चीज खरीदने, अरबी की दुकान पे होगी, ये घड़ी दिखाओ, वो कहता ये देख लो ना रखी हुई है ना एक आध दफा दिखा दी, उसके बाद लेने लो नहीं तो पतली गली से निकलो। कहा यहां क्या होता है, पीछे पीछे भाग रहा है, फोन आएगा ले रहे हैं काइंडली, बस करो भाई, क्यों मखलूक के सामने जबान टेढ़ी नहीं करें, बस झुकना नहीं है मखलूक के साथ। मैं ये नहीं कह रहा आप तकब्बुर करें, बदअखलाकी करें, ना ना ना, बदअखलाकी ना करें, अपने कस्टमर से खुश अखलाकी से पेश आए, इज्जत दें, चापलूसी मत करो। इज्जत देना, खुश अखलाकी से पेश आना अलग चीज है, चापलूसी करना अलग। आज दुकानदार कस्टमर की चापलूसी कर रहा है, खुशामदें कर रहा है, भिखारीपन बना हुआ है, किसी मार्केट से गुजरना मुश्किल हो जाता है ना, हां बाजी इधर आए बैठे सूफी साहब, वो जा रहे हैं अपने काम से, वो स्टूल उसके पीछे पीछे लेके जा रहे हैं, इधर आ जा बस। ऐसे ही मौके के लिए नबी ने फरमाया कि अला व इन नफ्सल लन तमूत हत्ता तस्तकमिल रिज़्क़ा, फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने खबरदार किसी इंसान को उस वक्त तक मौत नहीं आ सकती जब तक वो अपने रिस्क का आखिरी निवाला भी ना खा ले, एक लुकमा भी मेरे और आपके मुकद्दर में जो लिखा हुआ है ना वो किसी और के पेट में नहीं जा सकता। फअजमिलू फित तलब, फरमाया फिर रिस्क तलब करने में इतदाल से काम लो, जो तुम्हारे मुकद्दर का है वो तुम्हें मिलके रहेगा, तो जलील होने से क्या फायदा भाई। नहीं आ रही मेरा ख्याल है बात, मत अपने चेहरे को लोगों के सामने जलील करो, मत भीख मांगो लोगों से, मत कारोबार के नाम पे उल्लू बनाओ, जब तक अपना है। मैं एक दोबारा वाक्य रिपीट कर देता हूं, किरदार को मैं चेंज करता हूं ताकि जिसका वाक्य उसके समझ में ना आए। हमारे एक दोस्त ने फोन किया वही कारोबारी मशवरे के लिए, मैंने उनको कहा भाई मैं कारोबारी मशवरे नहीं देता, ठीक है मेरा कारोबार होना अलग चीज है, लेकिन मैं इतना कोई एक्सपर्ट थोड़ी हो गया हूं कि मैं एक ऑफिस खोल दूं, लोगों को मशवरे देना शुरू कर दूं। तो वह कहने लगे कि जी मसला यह है कि हमारे एक बहुत पुराने दोस्त ने उनके कारोबार का करोड़ों का हो गया है नुकसान। ये खूब वाकया गौर से सुने, ये वाकयात बराए वाकयात नहीं है, ये कुरान और सुन्नत ही की तालीमात को आज के वाकयात की रोशनी में मैं आपके दिमागों में डाल रहा हूं, समझ रहे हो? क्योंकि आज के वाकयात से वो कुरानी तालीमात ज्यादा अच्छी तरह समझ में आएंगी, 1400 साल पुराने वाकयात से उस तरह समझ में नहीं आएंगी। मार्केट में हो क्या रहा है? और ये मशवरा इसलिए उनको दिया और आपको बता रहा हूं कि सब इसको एक बात समझ में आ जाए। कहने लगे जी करोड़ों का नुकसान हो गया हमारे दोस्त का। ए ने पूछा मुझसे कि जो बी मेरा दोस्त है उसका फोन आया है कि उसका कई साल का बिजनेस तबाह हो बर्बाद हो गया। अब उसे दोबारा अपने पांव पे खड़े होने के लिए 15-20 करोड़ रुपए चाहिए। कितने चाहिए? हो सकता है 15-20 अरब चाहिए हो, मैं फिगर चेंज कर रहा हूं, कुछ भी हो, हमें उससे क्या लेना देना, मैं तो मिसाल से मतलब है ना। कितने चाहिए भाई? 15 से बोलो 20 करोड़ रुपए चाहिए। उसने मुझसे यानी बी ने ए से रابطہ किया है कि यार तुम भी करोड़पति आदमी हो, इतने करोड़ मुझे दे दो और मुझे एक्सपीरियंस बिजनेस का बहुत है, 6 महीने में इंशाल्लाह तुम्हारा असल सरमाया भी लौटा दूंगा, असल इन्वेस्टमेंट भी, और इतना प्रॉफिट भी होगा वो भी तुम्हारे हवाले, दे धनाधन। नहीं आई बात समझ में? कैसे मजे की जिंदगी है कि नहीं है भाई? आप 15 करोड़ रुपए दे दो, बी ए से कह रहा है मेरा कारोबार तबाह हो गया, लेकिन तजर्बा तबाह नहीं हुआ, आपके पास पैसा है, मेरे पास तजर्बा है और मैं दोबारा स्टेबल हो सकता हूं, लिहाजा 15 करोड़ रुपए आप मुझे देंगे तो मैं दोबारा बिजनेस रन करूंगा, बिजनेस की ये फाइलें, ये बिजनेस चलता फिरता आपको भी पता है, बेहतरीन बिजनेस। आपको नहीं पता, उस बंदे को पता है, यानी वो ये कह रहे थे। और ये 6-7 महीने की बात है, 6-7 महीने बाएं हाथ का खेल है, वो तो एक मेरे से गलती हो गई थी जिससे लॉस हो गया, 6-7 महीने की बात है, बाएं हाथ का खेल है। अच्छा जो ए है वो भी ईमानदार है, बी भी क्या है? ईमानदार, दोनों नेक हैं, फ्रॉडी इनमें कोई भी नहीं है। लेकिन जो मैं बताना चाह रहा हूं ना, जो मैसेज देना चाह रहा हूं वो समझो। तो ये बी ने मुझसे रابطہ किया, मैंने कहा ए से कहो तुम्हारे पास प्रॉपर्टी नहीं है कोई, घर है तुम्हारा जाती, यकीनन इतना बड़ा तुम्हारा बिजनेस है तो जाती घर तो आपने बनाया होगा ना, 15-20 करोड़ में बिक जाएगा वो लगा लो। अच्छा ये जो बी है ये बहुत दबाव में आया हुआ था, सॉरी ए जो है बहुत दबाव में आया हुआ है कि बी का बहुत इसरार है, दोस्ती भी है पुरानी, तो अब इसने मुझसे मशवरा ले लिया, ए ने मशवरा ले लिया बोलो मुझसे। मैंने कहा भाई कारोबारी मशवरा नहीं देता। कह रहे नहीं आप पूरी बात तो सुने। मैंने कहा जी इरशाद, कह रहे बी कह रहा है मुझे पैसे चाहिए, मैं डबल करके दे दूंगा। मैंने कहा बी ईमानदार आदमी है? जी हाँ जी मुफ्ती साहब, बी बहुत ईमानदार आदमी है, आज तक कभी किसी को धोखा नहीं दिया। मैंने कहा ऐसा करो उससे पहले पूछो कि तुम अपना पैसा क्यों नहीं लगा रहे। इसने पूछा तो बी ने कहा भाई मेरा सारा पैसा डूब गया है, मैं कहां से लगाऊं। मैंने कहा मैं बताता हूं तुम्हारे पास कहां से पैसा है, इससे पूछो किराए के घर में रहते हो या जाती घर में रहते हो। बी ने कहा भाई घर तो जाती है, इतना बड़ा करोड़पति आदमी किराए के घर में कहां रहता है, जाती घर है। मैंने कहा वो कितने का बिकेगा जरा पूछ के बताना। उन्होंने कहा जी 25-30 करोड़ तो होगा। मैंने कहा मुफ्ती साहब कह रहे हैं कि मुफ्ती साहब ने मशवरा दिया है बी को कि 25-30 करोड़ अपना घर बेच दो, कह रहे इतनी जल्दी सस्ता बिकेगा। मैंने कहा कोई बात नहीं, 5 करोड़ का नुकसान करके बेच दो, कारोबार में लगा दो, 6 महीने में डबल हो जाएंगे, क्या ख्याल है घर दोबारा खरीद लेना। कितना आसान पैकेज दिया कि नहीं दिया? आप लोग की समझ में नहीं आ रहा तो बी की समझ में कहां आएगा? अबे नुकसान में बेच देना तो क्या जा रहा है, तुम तो बिजनेसमैन हो, तुम जब 6 महीने में 15 करोड़ पे 5 करोड़ फॉर एग्जांपल कमा सकते हो तो तुम्हारा अगर 5 करोड़ लॉस में भी चला गया घर तो क्या जा रहा है, तुम्हारी नुकसान की तलाफी तो फिर भी हो जाएगी, क्या ख्याल है भाई? और फिर ऐसे 3 घर और बना लेना 6-7 सालों में। तो ए ने बी को ये सजेशन दी कि मुफ्ती साहब कह रहे हैं कि भाई अपना जाती घर बेच दो और वो सारा पैसा फिलहाल किराए पे रह लो, और सारा पैसा कहां लगा दो, کیسے خراب خراب مشورے دیتا ہوں دیکھو لوگوں کو میں, کتنے خراب خراب مشورے دیتا ہوں. بی کا تو بیڑا غرق ہو گیا نا, کوئی بیڑا غرق نہیں ہوا, کمبخت. اپنا گھر بیچ, تو نے ان دیواروں اس کو کیا قبر میں لے کے جانا ہے, اپنا اپنا نا. تو بی نے پتا کیا کیا, نہیں میں اپنا گھر نہیں بیچنا چاہتا, میں اپنا گھر نہیں بیچنا چاہتا, میں نے بڑی محنت سے بنایا ہے. اس کو بولو کہ تو میرے 15 کروڑ داؤ پہ لگا رہا ہے, 6 مہینے بعد کسی کاروبار میں کوئی 100% گارنٹی دے سکتا ہے کہ پروفٹ ہوگا؟ کوئی دنیا میں ایسا کاروبار بتاؤ. یہ تو یہودی بھی گارنٹی نہیں دے, سود میں ہے گارنٹی کہ اتنا ہر مہینے پروفٹ لے لو. جب نفع نقصان کی بیس پہ ہوگا تو 100% گارنٹی پروفٹ کی دنیا میں کوئی بھی نہیں دے. قدرتی حادثے بھی تو ہو سکتے ہیں نا, آپ جتنی بھی ایمانداری سے کاروبار کرو, زلزلہ آ سکتا ہے, طوفان آ سکتا ہے, کرائسز آ سکتے ہیں, ڈیفالٹ ہو سکتا ہے کنٹری آپ کا, بیسیوں امکانات ہیں. اور یہ بھی ممکن ہے کہ بھائی آپ بیمار ہو جاؤ, کوئی کینسر ہو جائے آپ کو, آپ بزنس نہ کر سکو. دوسرے کے 15 کروڑ داؤ پہ لگا رہے, اپنی جو دیواروں اینٹوں سے محبت ہے نا, اس محبت کو داؤ پہ لگانے کے لیے تیار نہیں ہے. میں نے کہا اس کو بولو تو یہ بنگلہ کیا قبر میں لے کے جائے گا, بیچ اس کو, اس کو بیچ کے لگا 15 کروڑ, اور 6 مہینے میں تو پھر کمانا 5 کروڑ. ابھی 2.5 کروڑ یہ تجھے دے رہا ہے تو کہنا 2.5 کے بجائے 5 کروڑ پورے تیرے ہوئے. مفتی صاحب نے ایسا بہترین پیکج بتایا ہے کہ تم پہلے مجھے 2.5 کروڑ دے رہے تھے, اب مفتی صاحب کہہ رہے 2.5 نہیں پورے 5 بھی رکھے. آہا ہا, زبردست فائدہ ہو گیا کہ نہیں ہو گیا بھائی؟ آدھے کسی اور کو کیوں دے رہے ہو, پورے خود رکھو. ہمارے والد صاحب کہا کرتے تھے, بیٹا جب کوئی آئے نا بولے کہ بھائی مجھے 2 لاکھ روپے چاہیے اور میں بزنس کر کے اتنا پروفٹ لوں گا, اس لیے 2 لاکھ آپ دے دیں یا 1 لاکھ آپ دے دیں, ایک میں لگاؤں گا تو جو پروفٹ ہوگا آدھا آدھا کریں گے, تو اس کو یہ کہا کرو کہ پورے تو ہی لگا لے اور پروفٹ پورا تو ہی رکھ لے. نہیں آئی بات؟ یعنی تیرے فائدہ کا مشورہ دے رہا ہوں کہ مجھے آدھا دینے کی اس تکلف کی کیا ضرورت ہے بھائی, اس تکلف کی کیا ضرورت ہے؟ ہم ایسا پیکج لے کر آئے ہیں, پورا پروفٹ کس کا؟ آپ کا. آج سے پورا پروفٹ کس کا ہوا؟ آپ کا ہوا. ہم وہ بتا رہا ہوتا ہے, نہیں اصل میں چاہ رہا ہوں کہ آپ کے اتنے بچے ہیں, اتنی بیویاں ہیں, تو ایسا ہو. میرے ساتھ تو یہ ہوتا رہا ہے, اب تو نہیں ہوتا, پہلے بہت ہوا. تو آپ ذرا پیسہ لگا دیں تو میں چاہتا ہوں کچھ آپ کا بھی سیٹ اپ چل پڑے. تو میں اسے کہتا ہوں پورا آپ ہی لگا دو. پورا کیا کر دو؟ آپ لگ, اور پورا پروفٹ آپ رکھو, اور جو نفع آئے گا نا اس سے آپ دوسری تیسری چوتھی شادی کر لو. نہیں یہی بات سمجھ میں؟ یعنی بجائے اس کے کہ ہمارے گھروں کو آپ چلاؤ, آپ اپنے گھر بڑھا کے انہی کو چلانا شروع کر دو. پھر میں آپ کے پاس آؤں گا کہ آپ کی 4 ہیں اور اتنا خرچہ ہے, تو 1 کروڑ مجھے دے دیں آپ. میں چاہتا ہوں کاروبار میں پیسہ لگاؤں, آدھے آپ کو دے دیا کروں تاکہ آپ کا گھر بھی چلتا رہے, پھر دیکھتا ہوں تو نکالتا ہے کہ نہیں نکالتا پیسہ. یہ ڈرامے بازیاں کیوں ہو رہی ہیں خوب سمجھو. میرا مقصد نہ اے کی غیبت ہے نہ بی کی غیبت ہے, میرا مقصد یہ کہ بی کے دل میں لالچ ہے, ضرورت نہیں ہے. یہ کیا ہے؟ ضرورت ہوتی ہے کینسر ہو گیا خدا نخواستہ, علاج کے پیسے نہیں ہیں, ٹانگ ٹوٹ گئی جڑ نہیں رہی, اس کو ضرورت کہتے ہیں. یہ ہوس ہے کہ میرا ذاتی گھر نہ بک جائے. کیوں نہ بک جائے تیرا ذاتی گھر؟ لوگ کرائے پہ نہیں رہتے کیا ہے بھائی؟ وہ پاگل ہے کیا؟ اور بہتر نہیں ہے کہ ہم اتنا تعاون کسی کے ساتھ کر رہے ہیں تو کسی غریب کو گھر دلا دیں ہم؟ تمہارے پاس گھر تو ہے نا, بہت سے لوگوں کے پاس تو کرائے کے دینے کے لیے گھر نہیں ہے, پیڑے کھانے کے لیے ہر آدمی آیا ہوا ہے. تو بھائی میرا مقصد نہ اے کی غیبت نہ بی کی غیبت, میرا مقصد آپ کو بتانا یہ, خودداری پیدا کرو اپنے اندر. کیا پیدا کرو؟ خودداری. اپنا کھاؤ, اپنا کماؤ, کسی کی جیب پہ نظر مت رکھو. اور اس کی علامت کیا ہے؟ آپ کا دوست اپنی پوری آمدن آپ کو بتاتے ہوئے ہچکچائے نہیں. اگر آپ کے ریلیٹو آپ کو اپنی پوری تنخواہ پوری آمدن بتاتے ہوئے ہچکچا رہے ہیں, اس کا مطلب وہ برے نہیں ہیں, آپ برے ہو. ان کو آپ سے خطرہ ہے کہ اگر ان کو بتا دیا نا میرے پاس کتنا پیسہ ہے تو میرا پیسہ سیو بولو نہیں ہے. لوگ حکومت کو پورا پیسہ کیوں نہیں بتاتے؟ ان کو پتا ہے سیو نہیں ہے, ٹیکس ٹھیک ٹھاک ٹیکس لگ جائے گا. تو یہی کام کب ہو رہا, کہاں ہو رہا ہے؟ یہی بھائی کو بتاتے ہوئے, بہن کو بتاتے ہوئے, شوہر بیوی کو بتاتے ہوئے, بیوی شوہر کو بتاتے ہوئے. ایک خاتون نے مجھے کہا کہ میرے میاں مجھے پوری آمدن بتاتے ہی نہیں ہے, پتہ نہیں کتنا کما رہے ہیں, بتاتے ہی نہیں ہے, بتاتے ہی نہیں ہے. मैंने कहा आपके जो मियां आपको नहीं बता रहे ना आपकी कितनी अब उनकी कितनी आमदनी है, ये आपका फॉल्ट है। ये किसका फॉल्ट है? उसको डर है, उसको डर है कि मेरा पैसा सेव बोलो नहीं रहेगा। और मैंने कहा आपके पास भी जितना गोल्ड है, जितना पैसा इधर उधर से आपको मिलता है, आप अपने शौहर को बताती हो? कहती है नहीं। मैंने कहा ये आपके शौहर के गलत होने की बोलो ना अलामत, ना शौहर को बीवी पे एतमाद है और ना बीवी को शौहर पे एतमाद। समझता नहीं है बात को, शौहर भी नहीं बताता बीवी को, उसको पता है इतने खर्चे बढ़ा देगी कि मेरे लिए सरवाइव करना मुश्किल हो जाएगा। और बीवी भी नहीं बताती मियां को, उसको पता है जब इसको मियां को पता चलेगा, अच्छा मेरी बेगम के पास तो इतना पैसा आ रहा है, वो भी घर में हाथ खींच लेगा। समझते हो? वो भी जो उसने लाइफ दी हुई है उसमें क्या करेगा, डंडी मारना शुरू कर देगा। तो ये हमारी सोसाइटी का एक नेगेटिव पहलू है कि हमारे सामने कोई किसी को अपनी आमदन और बतानी भी नहीं चाहिए, वो टेंशन देगा आपको, वो क्या करेगा। ये तो मैंने बताया कि लोग पैसा मांगते हैं जरूरत की बेस पे नहीं बल्कि अय्याशी के लिए, दूसरे के पैसे से बिजनेस करेंगे और फिर डुबो के बैठ जाएंगे, फिर उसको बोल देंगे कि देखो आपको लोग, हकीकत पता है क्या है, मैं पहले इस बात पे बहुत हैरान होता था कि मालिक मकान लोग अक्सर किराएदारों को बहुत टेंशन देते हैं। आपने देखा होगा मालिक मकान और किराएदारों में ये झगड़े, नल का टूट गया, किराएदार कह रहे ये तुम्हारी जिम्मेदारी है, मालिक मकान कह रहे नहीं हम नहीं लगाएंगे, ये झगड़े बहुत होते हैं ना। बोलते क्यों नहीं भाई, घर पुराना हो गया कलर करा के दो, किराएदार कह रहा होता है मालिक मकान से क्या करा के दो, कलर करा के दो, मालिक मकान कहता है हम नहीं कराएंगे, किराएदार कहता है तुम्हारा घर है तुम्हारी जिम्मेदारी है, ये फड्डे चलते हैं कि नहीं चलते, बिल ज्यादा आ गया इस पे झगड़े मालिक मकान, मोटर खराब इस पे झगड़े, हर घर में मालिक मकान और किराएदार का कुछ ना कुछ पटीक बोलो चल रही। मैं ये समझता था कि मालिक मकानों की तरफ से ज्यादती होती है किराएदारों पर, लेकिन ये एकतरफा मामला नहीं है, ये ज्यादती दोनों की तरफ से होती है। असल में हमारी सोसाइटी में किसी को किसी पे एतमाद अब रहा नहीं है। जब किराएदार मालिक मकान को फोन करके कहता है ना नल का टूट गया है ये सही करा दो, मालिक मकान के दिल में पता है क्या आएगा, इसने जानकर बेएहतियाती की है, अपना घर समझ के इसने इस्तेमाल नहीं किया, अगर मैंने इसको नलके के पैसे दे दिए ना कल दूसरा नलका तोड़ेगा ये। समझ में आ रही है बात? अगर मैं इतना अच्छा बन गया ना, नलका टूट गया ये लो, अगले दिन कहेगा टाइल उखड़ गई है वॉशरूम की, परसों कहेगा वो लाइन लीक कर गई है गटर लाइन, तरसों कहेगा सीढ़ियों का एक वो उखड़ गया है, उस अगले दिन कहेगा खिड़की गिर गई है, चौथे दिन कहेगा जलजला आ गया पूरा घर तबाह हो गया है। और ये होता है, और किराएदार को भी मालिक मकान पर एतमाद नहीं है, उसको पता है कि अगर वाकई में भी नलका टूटा है ना तो मैं बोलूंगा तो पहली दफा में पैसे नहीं मिलेंगे, लिहाजा वो जितना केस होता है ना उसको डबल करके पेश करता है कि खर्चा डबल करके बताओ, हो सकता है लिचड़पने में आधा कम से कम निकल आए। नहीं आई मेरे ख्याल बात? यानी जितना खर्चा आ रहा है ना डबल करके बताएगा, डबल। तो दोनों को एक दूसरे पर, और ये पाकिस्तान में मसला है, ये जब भी आप किसी से बिजनेस कर रहे होते हो आपको पता है जो पहले टोपी करा देगा वो हावी आ जाएगा, अगर आपने शराफत से मामला करने की कोशिश की तो दूसरा आपके ऊपर पूरा हेलमेट लाके थोप देगा वो। इसीलिए लोग क्या कर रहे होते हैं, लिचड़पन दिखा रहे होते हैं, है ही नहीं मेरे पास, मैं कहां से दूं, झूठ बोल रहे होते हैं, होते हैं भाई मैं है ही नहीं, उनको पता है बोल दिया ना है वो तो फिर तो छोड़ देगा मुझे, सही है ना, घुन्ने बन रहे होते हैं। मैंने एक दफा कारोबार में पैसे लगाए ना, तय ये हुआ था कि हर महीने जो है वो असल रकम तो डुबो दी उसने, असल रकम नहीं जो प्रॉफिट था वो तो हुआ नहीं, अब तय ये हुआ कि थोड़े थोड़े करके जो मेरा कर्जा है ना वो लौटाएगा वो हर महीने। अब मैं जब भी उसके घर जा रहा हूं ना पैसे मांगने, मेरा बच्चा बीमार, मेरे मामू की तबीयत खराब, मेरे चाचू को ये हो गया, मेरे, मैंने कहा एक ही दफा जितने लोगों का इंतकाल करवाना है ना लिस्ट बना के दे दे मुझे तू, मैं इतना बेजार आ गया। एक दफा जिस जिस की टांग टूटनी है, जिस जिस का बाइक से गिर के खोपड़ा खराब होना है, एक दफा लिस्ट बना दे और जो बच जाए ना खानदान में वो मुझे बता दे, मैं उस तारीख को आ जाऊंगा। ये हर जगह होता है। जब आप पैसे मांगने जाओ वो कहेगा भाई मेरे ये हो गया, इस दफा यूं हो गया, इस दफा यूं हो गया। और हमारे तो पैसों के मामला बहुत चले हैं लोगों से, बहुत कम लोग इस मामले में क्लियर हैं। तो भाई खुददारी पैदा करो। क्या पैदा करो? और ये खुददारी उस वक्त तक खुदा की कसम पैदा नहीं होगी जब तक दौलत से मोहब्बत खत्म नहीं होगी, समझ रहे हो? और दौलत से मोहब्बत कैसे खत्म होती है? दुनिया क्या है मेरे भाई? मुसाफिर खाना, टमाटर खा के भी गुजर जाएगी और चाय पापों में डुबो के खाने का अपना मजा है, उस तरह भी गुजर जाएगी और बर्गर खा के भी गुजर जाएगी। तो बर्गर जो अपने पैसों का हो बहुत अच्छा होता है, तो दूसरों की जेबों पे नजर रख के अगर पिज्जा बर्गर खा रहे हो उससे बेहतर था रात की बची हुई सूखी रोटी खा के इज्जत के साथ जी लेते। मुझे एक दोस्त का जुमला बहुत अच्छा याद आ रहा है, रख दो बेटा इसको नीचे रख दो। एक गन्ने वाला था, गन्ने वाला, गन्ने के रस वाला। बाज लोग गरीब होते हैं मालदार होते हैं अंदर से। ये जो आजकल लोगों को मालदार बनाने की बताया जा रहा है ना, पैसा सब कुछ होता है, खुदा की कसम नहीं है। दिल का गिना पैदा करो अपने अंदर। अगर जाहिरी दौलत आ गई और दिल में गिना नहीं है तो ये शख्स भी गरीब है। क्यों? ये कभी सुकून में नहीं आएगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये चाहेगा कि सोने का एक जंगल है तो काश ये जंगल क्या हो जाए, डबल हो जाए। कभी भी सुकून से नहीं बैठेगा। सुकून उसी को मिल रहा है जो कनाअत के साथ जिंदगी गुजार रहा है कि जितना अल्लाह ने मुझे दिया मेरे लिए काफी, बस इसी में जीऊंगा। अपने घर वालों को भी बता दो भाई हमारी ये इनकम है बेगम, इसी में हमने जीना है, रहना है तो रहो वरना पतली गली से बोलो निकलो। हमारे नबी ने अपनी अजवाज को यही कहा है। हमारे नबी तो गुर्बत में थे, 9 बीवियां थी। उम्मातुल मोमिनीन ने क्या कहा कि या रसूलुल्लाह हमें माल चाहिए, तो नबी ने फरमाया कि मेरे पास तो माल नहीं है, मैं तो सुबह आता शाम से पहले सदका, मैं तो माल रख ही नहीं सकता। हमारे नबी को अल्लाह ने कुछ खास गुर्बत आपके लिए, यानी गुर्बत का इंतखाब किया था नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए, उसमें कुछ हिकमतें थी। तो बहुत सारी हिकमतें थी उसमें। तो जब हम नबी की अजवाज ने यह मुतालबा किया कि हमारे घर में तो फाके हो रहे हैं, तो नबी ने ये जुल्म नहीं किया कि नहीं जी इसी फाके में रहना है ना। नबी ने क्या फरमाया, भाई बहुत मालदार लोग हैं दुनिया में, और उस जमाने में तलाक याफ्ता बेवा की शादी भी ठग से होती थी, ये मसाइल नहीं थे, अच्छी जगह पे ही होती थी, मालदारों में ही होती थी। तो नबी ने क्या फरमाया, कुरान में अल्लाह ने आयतें नाजिल की कि आप अपनी अजवाज को कह दीजिए भाई अगर दुनिया का मालो मता चाहिए तो मैं तुम्हें फारिग कर देता हूं, तुम्हें तलाक का इख्तियार देता हूं, जहां चाहे निकाह करो भाई, दौलत भी मिलेगी और खूब पैसा भी मिलेगा, और अगर मेरे साथ गुजारा करना है तो इसी गुर्बत में गुजारा करना पड़ेगा। सब बीवियों को आपने तलाक का इख्तियार दिया है बुला के। इसी से उलमा ने इस्तदलाल किया कि शौहर बीवी को भी तलाक का राइट दे सकता है। सारी अजवाज को आपने, हजरत आयशा को भी इख्तियार दिया। हजरत आयशा चूंकि 9 उम्र थी, उनसे कहा जल्दबाजी में फैसला ना करना, अपने घर में जाके पहले मशवरा कर लो। हजरत आयशा को गुस्सा आ गया, अफीका उशाविरु या रसूल अल्लाह, आपके बारे में मैं घर में मशवरा करूं कि आपके साथ रहने के नहीं रहना? सवाल ही पैदा नहीं होता भाई, हम इस गुर्बत पे राजी हैं। तो आज भी मैं कहता हूं भाई ज्यादा टेंशन मत लो, तुम्हारी आमदन कम है, बेगम को बता दो, बेगम इसी में गुजारा करना है, मैं चोरी नहीं करूंगा, लोगों से भीख नहीं मांगूंगा, जाके कभी वसीम से कर्जा मांग रहा है, कभी गफ्फार से, कभी सत्तार से, कभी किसी नमूने से जाके, कभी किसी नमूने से, ये हो गया है, ये हो गया है, बीबी बच्चों की फीसें नहीं पढ़ाओ स्कूल में बच्चों को, अगर नहीं है फीसें भाई टमाटर बेचेगा कोई मसला नहीं है, टमाटर वाले ज्यादा कमा रहे हैं आजकल, ये गन्ने वाले आप क्या समझ रहे हो, ये घुन्ने हैं गन्ने वाले। अल्लाह अल्लाह इनकी आमदनी में बरकत दे, मेहनत करके कमा रहे हैं, बेशक उसमें वो स्क्रीन भी डाल रहे हैं और कलर भी डाल रहे हैं, चोरी से तो फिर भी बेहतर है ना, बता के डाल रहे हैं, आजकल पहले छुपाते थे, तो मेहनत कर रहे हैं ना, क्या ख्याल है? तो बेगम से बोलो भाई मैं जो कर सकता हूं मैं इससे ज्यादा नहीं है, मैं उधर जाके उससे पैसा मांगो, उससे जो है इसी में गुजारा करना है। हां खुदा ना खास्ता कोई मौत जिंदगी का मसला बन गया तो फिर बेतकल्लुफ लोगों से इंसान मांग सकता है, तो ये नहीं होगा, रहना रहो इसी तरह वरना पतली गली से निकलो। जो ये सोच अपने अंदर पैदा नहीं करेगा वो इज्जत के साथ जिंदगी नहीं गुजारेगा, भिखारीपन पे आएगा, वो लाजमी आएगा। तो मैं वो गन्ने वाला का वाक्य सुना के बयान खत्म करता हूं। ये घड़ी कैसी है, क्या टाइम है? बस ये वो हमारा एक दोस्त गन्ने वाला, उधर बाजोड़ का कोई दीर या बाजोड़ का है, गन्ने का रस लगाता था। तो क्या हुआ, फिर किसी मदरसे में उसको मुलाजमत मिल गई। उस मदरसे में मेरा भी आना जाना था। तो क्या है कि अब जाहिर है वो लोग उलमा की दावत करते हैं ना, तो किसी ने एक दिन दावत की, मुझे घसीट के ले गया कि भाई मुफ्ती साहब आप हमारे यहाँ खाना खाएं। पहले मेरे पास, मैं मुझे नहीं, इतना मशहूर भी नहीं था, मैं कभी कभार दावत में चला भी जाया करता था, तब तो अगर जाना शुरू करूं तो फिर तो यही काम रह जाए। हम चले गए, फिर चंद दिन बाद कोई बंदा आया, एक दूसरे मौलाना साहब को ले गया दावत पे और इसको भी साथ में ले गया। अच्छा, इसको तुफैली बन के हर जगह लेके जा रहे हैं लोग। तीसरे दफा, चौथी पांचवी दफा जब एक और बंदा आया कि भी हमारे यहां दावत है, चलो, ये नहीं गया। मैंने कहा जाओ ना, वो मौलाना साहब को भी लेके जा रहे हैं, आप भी चले जाओ। कह रहे हैं यार खाना अपने घर का ही अच्छा लगता है। देखो गरीब आदमी था, क्या कहता है, अपने घर की दाल रोटी दूसरे के मुर्गे से बेहतर है। कह रहे चलो एक दफा हो गया, दो दफा हो गया, अब ये थोड़ी कि हर चार दिन के बाद किसी के घर जाके मैं खाना खा रहा हूं। यानी खुददारी की आप इंतहा देखो, बार बार किसी की दावत में जाना भी उसको अच्छा नहीं लग रहा कि ये मेरी खुददारी को चैलेंज किया जा रहा है। लोग क्या कहेंगे, आज उसके घर में खाना खा रहा है, आज उसके घर में खाना खा रहा है। तो कह रहा है भाई खाना अपने घर की जो दाल रोटी है ना, वो दूसरे के घर के मुर्गे से बेहतर है। मैंने कहा ये है, देखो गन्ने का रस लगाता है, इसके दिल में हवस नहीं है। बुरी बात है ना, आज अपने घर का कभी खा ही नहीं रहे हैं, कभी वहां बैठे हुए हैं, कभी वहां बैठे हुए। अभी कुछ दिन पहले मेरे साथ क्या हुआ, 6 महीने पहले लोग आ रहे हैं मुझे घसीट के ले गए, आज हमारा वलीमा है, अगले दिन फलाने जगह ले गए, वहां वलीमा है, मेरी तस्वीरें आ रही हैं, मुफ्ती साहब लेग पीस हाथ में, मुफ्ती साहब के। हम मुरव्वत में जा रहे हैं, हमारे घर में भी मुर्गा खाने को अल्हम्दुलिल्लाह मिल जाता है हमें, लेकिन ताल्लुक की बेस पे हम जा रहे हैं कि यार अब इतना पुराना ताल्लुक है, मना कैसे करें। फिर वहां गए 3-4 दिन के बाद, वो पुराना पुराना ताल्लुक वाला, उनके यहां गए, वहां भी लेग पीस तस्वीरें तो लोग ले रहे होते हैं। फिर फलाने के यहां दावत है, उसको मना कर दिया तो नाराज हो जाएगा, पुराना रिलेटिव है, मना कर दो तो बोलेगा वाह पुराने दोस्तों को भूल गए, अब मशहूर हो गए ना, ये ताने सुनने को मिलते हैं। अब हम वहां चले गए, भाई इसको कैसे नाराज करें, ये तो 6ठी क्लास से अपने साथ है। उसकी दावत में गए, वहां बिरयानी खा रहे हैं, 4, 6, 8, 10 हर हफ्ते ना मेरी तस्वीरें। मैंने अपने दोस्तों को बुलाया, मैंने कहा भाई नाराज कर दो लोगों को, लोगों को क्या कर दो, नाराज। कितना बुरा इमेज है, उधर भी मुर्गा, उधर भी जाके बिरयानी। मैंने कहा हमारा इसके अलावा दुनिया में कोई काम नहीं है क्या, खाली ताल्लुकात ही निभाने हैं कि हमने, कितना टाइम वेस्ट हो रहा है इसमें। तो मैंने कहा भाई ये जो पुराने ताल्लुकात है ना, इनको निभाने का कोई दूसरा तरीका हम ईजाद कर लेते हैं, लेग पीसों को फिलहाल क्या कर देते हैं, माफ। मुर्गियों की जान पे क्या खाएंगे हम, रहम। तो इसलिए थोड़ी सख्त पॉलिसियां बनानी पड़ती हैं। अब लोग आते हैं ना वलीमा, मैं कहता हूं भाई मैं नहीं जा सकता, मैं अपने वलीमों में 4 दफा जा चुका हूं, अब मैं और कितने वलीमों में जाऊं। वो कहते हैं हमारा, अब आप बदल गए हो, अब आप वो नहीं रहे। भाई ये आपका हेडेक है, हम बदल गए हैं, हम में तकब्बुर पैदा हो गया है, हमारा स्टाइल चेंज हो गया है। इन चीजों में हम आपको मुतमईन करने के लिए अपना टाइम जाया बोलो नहीं करेंगे, टाइम भी जाया होता है और बदनामी भी कितनी होगी। कोई पढ़ा लिखा आदमी क्या बोलेगा, इस मौलवी के पास इसके अलावा कोई काम है नहीं, उस दिन फलां की दावत में घुसा हुआ था, उस दिन फलां की दावत में घुसा हुआ। यही लोग जो इज्जत दे रहे होते हैं ना, कल यही बातें, देखो लोग उलमा को खिलाते कितना है, फिर बोलते हैं कि मौलवी लोग खाते बहुत हैं। खिलाते भी तो तुम ही हो, और मना कर दो तो फिर बोलते हैं इन मौलवी में तकब्बुर होता है, हम दावत कर रहे हैं, नबी तो किसी की दावत का इंकार नहीं करते थे, तो यार किसी हाल में खुश नहीं रखा हुआ। अब मैं अगर कभी मजबूरी में निकाह पढ़ाने भी जाऊं ना, घर से खाना खा के जाता हूं। परसों में किसी रिलेटिव के बहुत ही करीबी थे, उनके वलीमे में गया, निकाह में निकाह पढ़ाने गया, घर से खाना खा के गया हूं। सब गार्डों को भी यहीं खिलाया हमने, उन्होंने कहा खाना, हमने कहा हम खा के आए हैं, हम नहीं खाएंगे, क्योंकि खा रहे होंगे बिरयानी की एक तस्वीर फेसबुक पे। हम तो तुम्हारी इज्जत बचाने के लिए खा रहे होंगे कि तुम्हें बुरा ना लगे। इज्जत किसकी जा रही होगी, हमारी जा रही होगी। तो किसी की इज्जत बचाने के लिए अपने कपड़े उतरवाना मेरा ख्याल है ठीक नहीं है। तो अपने घर में दाल रोटी कनात समझ में आ गई कि नहीं आ गई है, जो आपकी जेब में उस पर अल्लाह का शुक्र अदा करो, बस यही है आपका। कभी किसी के सामने ना कारोबार के नाम पे पैसे मांगो ना किसी और नाम पे पैसे मांगो, जो है बस इसी से जो करना है करो। हाँ, आपका एतमाद दुनिया में बहाल हो जाएगा तो लोग खुद आपको पैसा देंगे कि ये इतने पैसे हैं आप काइंडली इससे कारोबार करें, वो ठीक है, लेकिन उसमें भी जब करो जब आप कर सकते हो, नहीं कर सकते उनको मना कर दो। अल्लाह अमल की तौफीक अता फरमाए। नमाज के सुन्नतों के बाद थोड़ी देर सवाल जवाब का सेशन होगा, जो हजरात बैठना चाहेंगे।